यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। पार्टी हित विपरीत क्रियाकलाप गरेको भन्दै सत्तारूढ़ नेकपा एमालेद्वारा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल सहित 11 जनालाई पार्टी सदस्यबाटै निष्कासन। विघटित प्रतिनिधि सभाका 146 जना सदस्यद्वारा सर्वोच्च अदालतमा संसद पुनर्स्थापना तथा कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता। गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धिको स्मरण हुने गरी गणतन्त्र दिवस मनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। हिजो देशभर 7,000 बढ़ी कोरोना संक्रमित थपिए, करिब त्यत्तिकै संख्यामा संक्रमित कोरोना मुक्त। खोप ल्याउन विभिन्न मुलुकमा पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीद्वारा जानकारी। र भारतमा दैनिक कोरोना संक्रमित थपिने दर निकै घट्यो, दैनिक मृतक संख्या पनि घट्दै। समाचार अब विस्तारमा। सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना गरी नेपालको संविधानको धारा 76 उपधारा 5 बमोजिम नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ। निवर्तमान प्रतिनिधि सभा सदस्य 146 जनाका तर्फबाट सभापति देउवाले हिजो सर्वोच्च अदालतमा पुगी रिट दायर गर्नुभएको हो। रिट निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री परिषदको यही जेठ 8 सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी कार्तिक 26 र मंगिर 3 निर्वाचन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको निर्णय बदर गर्न माग गरिएको छ। रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहित 146 जना निवर्तमान सांसद पुग्नु भएको थियो। सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने माग गर्दै 24 र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गरी 4 रिट निवेदन दर्ता भएका छन्। प्रतिनिधि सभाका निवर्तमान सदस्य 146 जना सहित पुनर्स्थापना गर्नुपर्ने पक्षमा तथा प्रतिनिधि सभाको बहुमतले आफ्नो आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने पक्षमा अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी र राजाराम घिमिरे लगायतले निवेदन दर्ता गराउनु भएको छ। दर्ता भएका निवेदन मध्ये 9 संवैधानिक इजलास र 19 नियमित इजलास जाने अदालत प्रशासनले तय गरेको छ। सत्तारूढ़ नेकपा एमालेको हिजोको स्थायी कमिटिको बैठकले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, त्यसै गरी भीम बहादुर रावल सहित 11 जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दलीय प्रणाली विपरीत हस्ताक्षर गरेकोमा सोधिएको स्पष्टीकरण चित्त बुझ्नु नभएपछि कार्यवाही गरिएको एमाले जनाएको छ। कार्यवाही गरिएका अन्य नेतामा मुकुन्द नेउपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कुमारी कर्ण, कलिला खान, निरा देवी जैरू, लक्ष्मी कुमारी चौधरी र कल्याणी कुमारी खड्का हुनुहुन्छ। यसअघि वरिष्ठ नेता नेपाल सहित 4 नेतालाई गरिएको निलम्बन फुकुवा गरी आपसी वार्तापछि कार्यदल गठन भएको थियो। हिजोको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमाले दिएको समर्थन फिर्ता लिने तथा आफ्ना मन्त्रीहरूलाई प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय पनि गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाड़का रूपमा गणतन्त्र दिवसलाई मनाउनु पर्ने बताउनु भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई हिजो प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धिलाई ओझेल पर्न दिन नहुने बताउनुभयो। गणतन्त्र स्थापना भए पनि त्यसलाई संस्थागत गर्न र सत्य एवं तथ्यका आधारमा हिँड्ने समाज स्थापना गर्न अझै आवश्यक रहेकोमा प्रधानमन्त्री ओलीले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले गणतन्त्र बिनाको लोकतन्त्र पूर्ण लोकतन्त्र हुन नसक्ने बताउनुभयो। अहिलेको राजनीतिक परिपाटी स्वस्थ हुन नसकेको टिप्पणी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो। प्रधानमन्त्री ओलीले कोरोनाका कारण जनतामा परेको पीड़ा सरकारले बोध गरेको र सम्बोधनको प्रयास गरिरहेको पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले यो वर्षको गणतन्त्र दिवस भर्चुअल माध्यमबाट भव्य रूपमा मनाउनुपर्ने र बालबालिका तथा युवालाई केन्द्रित गरी कार्यक्रमहरू तय गरिनुपर्ने सुझाव पनि त्यसक्रममा दिनुभयो। महान्यायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश 2078 संविधान र सर्वोच्च अदालतको आदेश अनुसार ल्याइएको बताउनु भएको छ। आफ्नै कार्यालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको जानकारी दिनुभयो। महान्यायाधिवक्ता बडालले यस सम्बन्धी विधेयक 2075 साउन 22 संसदमा प्रवेश भएर रहँदा संविधान र अदालतको आदेश कार्यान्वयनमा कठिनाई भएकाले अध्यादेश मार्फत ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले नागरिकता सम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघात नभएको भन्नुहुँदै संविधानमा भएको व्यवस्था जस्ताको तस्तै मान्नुपर्ने स्मरण पनि गर्नुभयो। उहाँका अनुसार देशभर जन्मसिद्धका आधारमा 77 जिल्लामा 1,90,702 नागरिकता प्राप्त गरेका थिए। अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने व्यवस्था भएको छ। नेपालमा हिजो कोरोना भाइरसबाट थप 7,425 जना संक्रमित भएका छन्। 19,846 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिदा 7,220 जना तथा 607 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिदा 205 जना गरी जम्मा 7,425 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जनाएको छ। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 5,20,461 पुगेको छ। देशभर गत 24 घण्टामा 7,125 कोरोना संक्रमित निको भएको पनि मन्त्रालयले जानकारी दिएको छ। तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 76.6% रहेको छ। देशभरि हिजो कोरोना संक्रमणबाट 185 जनाको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 6,531 पुगेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा 1,15,447 कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा बचेर उपचार गराइरहेका छन्। सरकारले कोविड 19 विरूद्धको खोपका लागि विभिन्न खोप उत्पादक मुलुकहरूसँग पत्राचार गरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिका, रूस, बेलायत, चीन र भारत लगायतका खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ। मन्त्रालयद्वारा हिजो आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले ती मुलुकका स्वास्थ्य मन्त्रीलाई सम्बोधन गर्दै करिब 50 लाख डोज खोप खरिद गर्न सरकारले इच्छा व्यक्त गरेको जानकारी दिनुभयो। ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको पनि उहाँले बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय बजारमा अहिले खोपको अभाव भएकाले आउन ढिलाइ भएको जानकारी पनि दिनुभयो। मन्त्री त्रिपाठीले युरोपियन युनियनसँग मौजदात रहेको खोप ल्याउने बारे पनि छलफल भइरहेको बताउनुभयो। अहिले भारत सरकारले 10 लाख मात्रा कोविशील्ड, त्यसै गरी चीन सरकारले 8 लाख मात्रा भेरोसेल र कोभ्याक सुविधा मार्फत 3,48,000 कोविशील्ड अनुदानमा पाइएको र 10 लाख कोविशील्ड खरिद गरिएको पनि त्यसक्रममा मन्त्री त्रिपाठीले बताउनुभयो। मन्त्रालयका अनुसार अहिलेसम्म 26,65,987 जनाले पहिलो मात्रा र 5,53,589 जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्। मन्त्री त्रिपाठीले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले भौतिक पूर्वाधारको पनि उल्लेखनीय रूपमा विकास गरेको बताउनुभयो। उहाँका अनुसार भेन्टिलेटर 577 थान थप गरिएको छ भने 104 थप्ने क्रममा रहेको छ। मन्त्रालयले 16 साता पुगेपछि कोविशील्डको दोस्रो मात्राको खोप दिइने पनि हिजै जानकारी दिएको छ। मन्त्रालयका विशेषज्ञ डाक्टर रोशन पोखरेलले भारतले पठाएको नयाँ मापदण्ड अनुसार 12-देखि 16 हप्तासम्ममा दोस्रो मात्रा दिइने गरी खोप लगाउने तयारी गरिएको छ। अहिले सरकारसँग कोविशील्डको खोप 90,000 मात्रा रहेको पनि त्यसक्रममा जानकारी दिइएको छ। सरकारले कोविड 19 विरूद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले अमेरिकी उपविदेश मन्त्री वेन्डी शेरमनसँग खोप सहयोगका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हिजो उहाँहरूबीच भएको टेलिफोन वार्तामा परराष्ट्र मन्त्रीले विकासोन्मुख देशहरूलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले हिजो साँझ जानकारी दिएको छ। उपविदेश मन्त्री शेरमनले हालैको महामारीसहित नेपालको सामाजिक आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौं पुरानो अमेरिका नेपाल मैत्री सम्बन्धको सराहना पनि गर्नुभयो। उहाँहरूबीच नेपाल अमेरिका सम्बन्धका विभिन्न पक्षका साथै कोविड 19 को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा विचार विमर्श पनि भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। कोरोनाको संक्रमण तथा मृत्युदर बढ्दै गएपछि जिल्ला कोविड 19 संकट व्यवस्थापन समिति धनुषाले जिल्लाभरि लागू हुने गरी 7 दिनका लागि निषेधाज्ञा थप गरेको छ। कोविड 19 संकट व्यवस्थापनका सम्बन्धमा बनेको अध्यादेश 2078 अनुसार समितिको हिजो बसेको बैठकले हिजैदेखि लागू गर्ने गरी 7 दिनका लागि निषेधाज्ञा थप गरेको हाम्रा समाचारदाताले जनाएका छन्। त्यसै गरी बाँकेमा जारी निषेधाज्ञा पनि जेठ 17 गतेसम्मका लागि लम्ब्याइएको छ। वैशाख 13 गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ 10 गतेसम्म रहेकोमा 1 साता बढ़ाई जेठ 17 गते मध्यराती 12 बजेसम्म लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यस्तै महोत्तरीमा जेठ 1 गतेदेखि जारी निषेधाज्ञा पुनः थप गरी जेठ 20 गते मध्यरातीसम्मका लागि लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले हिजोसम्म रहेको निषेधाज्ञा थप 10 दिन थप्दै जेठ 20 गतेसम्मका लागि लम्ब्याएको जानकारी दिएको छ। कोरोना महामारी भारतमा बढ़ेपछि नेपाल भारतको सीमालाई पूर्ण रूपमा सील गरी प्रदेश नम्बर 2 को 3 नाकाबाट स्वास्थ्य जाँचपछि मात्र नेपाली नागरिकलाई नेपाल प्रवेश गरी व्यवस्था मिलाइएको छ। विवाह वर्तमन्द जस्ता धार्मिक कार्यमा भाग लिएर लुकीछिपी नेपाल प्रवेश गर्न थालेपछि कोरोना बढ़ेको भन्दै सीमा नाकामा थप कड़ाई गरिएको छ। सीमा नाका सुरक्षा व्यवस्था कड़ा बनाउनका लागि सशस्त्र प्रहरीले विभिन्न 8 गण 72 बीओपी र 32 अस्थायी सुरक्षा पोस्ट खड़ा गरेको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई उद्धृत गर्दै हाम्रा जनकपुर संवाददाताले जनाएका छन्। बागमती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघले कोविड 19 को संक्रमितका घर घरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ। होम आइसोलेशनमा बसेका बिरामीलाई माग र आवश्यकताका आधारमा घर घरमै अक्सिजन सिलिण्डर पठाउन थालिएको सचिवालयका संयोजक कृष्ण कुमार गुप्ताले जानकारी दिनुभयो। नयाँ भेरिएन्ट सहितको दोस्रो चरणको कोरोनाको संक्रमण बढ़न थालेपछि उता कैलालीको कैलारी गाउँपालिकाले गाउँ गाउँ पुगेर होम आइसोलेशनमा बसेका संक्रमितलाई विभिन्न सामग्रीहरू वितरण गरेको जनाएको छ। संक्रमण बढ़ेपछि गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्यकर्मी खटाई संक्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निशुल्क रूपमा प्रदान गर्न थालेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो। कोविड 19 युनिफाइड केन्द्रीय अस्पताल अर्थात वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृतमा डाक्टर जागेश्वर गौतम नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समेत रहनुभएका डाक्टर गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। यही जेठ 6 गते कोविड 19 संकट व्यवस्थापन अध्यादेश 2078 मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। कोविड 19 युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचारको व्यवस्थापन, त्यसभित्र अक्सिजन आइसोलेशन, हाई डिपेन्डेन्सी युनिट, त्यसै गरी सघन उपचार केन्द्र, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेशन फलोअप, एम्बुलेन्स र आकस्मिक सेवा समेतका विभिन्न कार्य सञ्चालन गर्ने निर्णय गरेको छ। साहित्यकार डाक्टर बानीरा गिरीको कोरोना संक्रमणका कारण निधन भएको छ। काठमाडौँको बानेश्वर स्थित निजामती अस्पतालमा पुर्याइएकोमा उहाँको हिजो निधन भएको परिवारले जनाएको छ। उहाँ मधुमेह र अल्जाइमर रोगबाट पीड़ित हुनुहुन्थ्यो। नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्ने उहाँ पहिलो नारी हुनुहुन्थ्यो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। हिमाली जिल्ला मनाङमा नयाँ भेरिएन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण जित्नेहरू बढ़दै गएका छन्। केही समय शून्य संक्रमित रहेको मनाङमा नयाँ भेरिएन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमणका कारण मनाङमा संक्रमितहरू बढ़दै गएका थिए। हिजो एकै दिन 28 कोरोना संक्रमण जितेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ। धेरैजसो संक्रमितहरू होम आइसोलेशनमा बसेका र ती मध्येका अधिकांश क्रमशः संक्रमणमुक्त हुँदै गएको उक्त कार्यालयले जनाएको छ। हालसम्म जिल्लामा 84 संक्रमित मध्ये 63 जना संक्रमणमुक्त भएर स्वस्थ भइसक्नु भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो। त्यस्तै कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमित हुने मध्ये 55% संक्रमण मुक्त भएको सुदूरपश्चिम स्थित हाम्रा संवाददाताले जनाएका छन्। ताप्लेजुङको हिमाली बस्ती फक्लालुङ गाउँपालिका 6 घुन्सा गाउँमा केही दिनदेखि कोरोना जस्तै लक्षण भएका बिरामीको संख्या बढ़दै गएको पाइएको छ। समुद्र सतहदेखि 3,500 मिटर उच्चमा अवस्थित घुन्सा गाउँमा दिनदिनै बिरामी बढ़न थालेको स्थानीयवासी पेमा शेर्पाले बताउनु भएको छ। आफ्नो पनि टाउको र घाँटी दुख्न थालेको त्यसै गरी कोरोना जस्तै विभिन्न लक्षणहरू पनि देखिएको तर परीक्षण गराउन नपाइएको उहाँले बताउनुभयो। अर्का स्थानीयवासी टासी तेन्जिङले परीक्षण नगरी कोविड 19 भन्न नसकिए पनि धेरैको लक्षण उही भएको र मिल्दोजुल्दो भएको बताउनुभयो। स्थानीयवासीमा रुगाखोकी, टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने, बान्ता लाग्ने, पखाला चल्ने जस्ता बिरामीहरूमा लक्षण देखिएको घुन्सा स्वास्थ्य इकाइका प्रमुख प्रवीण राईले जानकारी दिनुभयो। घुन्सा गाउँमा 53 घर परिवार हिमाली शेर्पा बसोबास रहेको छ। घुन्सा गाउँदेखि स्वास्थ्य चौकी लेले पुग्न करिब 2 पैदल यात्रा गर्नुपर्ने हुनाले त्यहाँ परीक्षण गर्न गाह्रो भएको बताइएको छ। ताप्लेजुङको जिल्ला अस्पताल पुग्न भने पूरै 3 समय लाग्ने उक्त गाउँलेहरू बताउँछन्। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण आवत जावत बन्द हुँदा काफल बेचेर जीविकोपार्जन गर्ने सल्यानीहरू समस्यामा परेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको यो रिपोर्ट।
कोरोना भाइरस संक्रमणले उत्पन्न गरेको जटिल परिस्थितिले चाहेर पनि काफल खाने वातावरण बनेको छैन। पहाड़ी जिल्लाका वनपाखामा पाकेको काफल रूखमै सुकेर सडेर खेर गएको छ। बारीको डिलमा लटरममा पाकेको काफल खाने कोही मान्छे नभएको त्रिवेणी गाउँपालिका तीन पिङ खोलाकी टीका पुनको भनाई रहेको छ।
योभन्दा अगाडिको वर्ष चाहिँ गाडीहरू चलिरहेको थियो, आमदानी पनि लगभग 25-30 हजार जति हुन्थ्यो, अहिले त केही पनि भएन।
अघिल्ला वर्षसम्म यो बेला एउटै परिवारले काफल बिक्री गरेर 1.5-2 लाखसम्म आमदानी गर्ने गरेको भए पनि यो वर्ष भने पाकेको काफल जंगल र बारीमै सडेको छ। गत वर्ष काफल बिक्रीबाट मात्रै 30-40 हजारसम्म आमदानी गर्ने गरेको भए पनि यो वर्ष भने बिक्री नै गर्न नपाएको मेघ कुमारी ओलीको गुनासो रहेको छ। कोरोनाले विभिन्न वर्गका परिवारले काफल बिक्रीबाट गर्दै आएको आमदानीको स्रोतै बन्द गरिदिएको छ। लकडाउनले सबै बजार पसल बन्द हुँदा काफल खाइदिने मान्छे कोही नभएको तुलसी बसेतले बताउनु भयो।
काफल बेचेको पैसाले यस्तै बच्चा बच्ची पढाउने, लेखाउने, अनि नुन तेल किन्नु पर्यो, कपडा सपडा लगाउने। साल बेच्नलाई धेरै सजिलो थियो, पोहोर त गाडीमा चढेर कपुरबाट जान्थ्यौँ, दाङ जान्थ्यौँ, यता सिना, अहिले त अब हिँड्न सकिने।
सल्यान लगायत कर्णाली प्रदेशका पहाड़ी जिल्लामा प्रशस्त मात्रामा काफल पाइन्छ, तर यो वर्षको काफलको स्वाद कस्तो रहेको छ धेरैले चाख्नै पाएका छैनन्। विपन्न वर्गका परिवारले काफल बिक्रीबाट गर्दै आएको आमदानीको स्रोत समेत कोरोनाले गर्दा यो वर्ष गुमाउनु परेको छ। दीपक शर्मा, रेडियो नेपालका लागि सल्यान।
गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन र बिक्री वितरण गरेको अभियोगमा ललितपुर महानगरपालिका एक कुपण्डोल बस्ने पाल्पा तानसेन नगरपालिका एक घर भएका 23 वर्षीय दुर्गा भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। कोविड 19 का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण र कालोबजारी भइरहेको पाइएकाले भट्टराईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनलाई ललितपुर महानगरपालिका एक कुपण्डोलबाट गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरिरहेको र बिक्री वितरण गर्न लैजा गरेको अवस्थामा भेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। औषधि व्यवस्था विभागमा दर्ता नगरी चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफै डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कार्यवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको पनि अपराध महाशाखाले जानकारी दिएको छ। सिन्धुपाल्चोक जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्ने जनगुनासो आएपछि इन्द्रावती गाउँपालिकाले क्रसर उद्योगहरूको अनुगमन शुरू गरेको जनाएको छ। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
अनुगमनका क्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले तोकेको अधिकतम 2 मिटर भन्दा पनि गहिराईमा उत्खनन गर्ने 2 वटा एक्सकाभेटरलाई नियन्त्रणमा लिएको गाउँपालिकाका इन्जिनियर राजाराम घोरासैनीको भनाइ छ।
अनुमति दिँदाखेरि एउटा निश्चित लोकेसन तोकेर दिएका, मापदण्ड अनुसार हाम्रो यो डेप भनेको 2 मिटर हुन पर्थ्यो। कोही क्रसर व्यवसायले गर्दाखेरि 2 मिटर भन्दा बढी भएको पनि पाइयो। यस्तो कन्डिसनमा चाहिँ हामीले उनीहरूलाई सम्झाएका थियौँ, मापदण्ड विगती रहनेहरूलाई अनुमति पनि खारेज गर्ने प्रोसेसमा हामी जान सक्छौँ।
उत्खननका लागि अनुमति पाएका गाउँपालिका भित्रका 5 वटा मध्ये अवैध उत्खनन गरिरहेकालाई आवश्यक कार्यवाहीको लागि प्रक्रिया अगाडि बढाइएको छ। इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सञ्जीव योञ्जन।
सञ्चालनमा रहेका 5 वटा क्रसर उद्योग कम्पनीहरूको गाउँपालिकाको समन्वयमा हामी सुरक्षा निकाय समेत स्थलगत अनुगमन गर्ने क्रममा जलदेवी स्टोन प्राली र थिजी क्रसर उद्योग कम्पनीले तोकेको मापदण्ड भन्दा विपरीत 2 मिटर गहिराईमा उत्खनन गर्न पाउने उनीहरूलाई अनुमति प्राप्त भएको थियो। त्योभन्दा बढी उत्खनन गरेको हुँदाखेरि उनीहरूलाई चाहिँ कानून अनुसार कार्यवाहीको प्रक्रियाको लागि हामीले
यसअघि पनि गाउँपालिकाले पटक पटक अनुगमन गरी अवैध रूपमा उत्खनन नगर्न निर्देशन दिँदै आएको थियो। क्रसरको लागि छुट्याइएको क्षेत्र भन्दा पनि बाहिर र मापदण्ड भन्दा विपरीत सञ्चालित क्रसरलाई आवश्यकता अनुसार कार्यवाही गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण पौडेल।
प्राकृतिक स्रोत साधनहरूलाई समुचित रूपमा प्रयोग गर्ने र सरकारको कानून बमोजिम निर्धारण गरेको मापदण्ड बमोजिम मात्रै यो चाहिँ सञ्चालन गर्न ट्र्याकमा ल्याउने हाम्रो प्रयास रहनेछ। अनुगमनको क्रममा कहीं कतै त्रुटिहरू भेटिए ती व्यवसायहरूका भोलिका दिनमा हामीले अलिकति सचेत गराउने प्रयास गर्नेछौँ, सचेत गराउनेछौँ। मापदण्ड बमोजिम नचलेकाहरूलाई हामी कार्यवाहीको दायरामा पनि ल्याउनेछौँ।
क्रसरहरू मापदण्ड विपरीत सञ्चालित भएपछि यसअघि नै मेलम्ची नगरपालिकाले आफ्नो क्षेत्रका क्रसरहरूलाई उत्खनन कार्यमै रोक लगाएको छ। क्रसरका कारणले यो क्षेत्रमा सयौं रोपनी खेतीयोग्य जमिनमा सिंचाईको अभाव हुने गरेको र वातावरणमा समेत नकारात्मक प्रभाव परेको स्थानीयले गुनासो गर्दै आएका छन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट, प्रोटीन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरुद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
बाँकी प्रसंग, बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। बाराको जितपुर सिमरा उपमहानगरपालिका 16 मा रौतहटबाट जन्ती लिएर हिँडेको बस हिजो दुर्घटना हुँदा 16 जना घाइते भएका हुन्। घाइते मध्ये 5 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। केही अन्तर्राष्ट्रिय प्रसंग, छिमेकी भारतमा कोरोना संक्रमित थपिने क्रम निकै घटेको छ। दैनिक 4 लाख नागेको कोरोना संक्रमित थपिने क्रम 2 साताभित्र 50% भन्दा कम भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। हिजो भारतभर 1,95,815 संक्रमित थपिएका छन्। भारत सरकारले पछिल्लो तथ्याङ्क सन्तोषजनक भएको र क्रमशः कोरोनाको संक्रमण दर न्यून हुँदै जाने प्रतिक्रिया दिएको छ। दैनिक मृतकको संख्यामा पनि कमी आएको भारतीय अधिकारीहरूले जनाएका छन्। हिजो भारतमा 3,498 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। दैनिक मृत्यु संख्या अघिल्लो दिनको तुलनामा यो निकै न्यून हो। अघिल्लो दिन भारतमा 4,455 जनाको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो 24 घण्टामा विश्वभर 4,88,000 कोरोना संक्रमित थपिँदा 9,984 जना संक्रमितको मृत्यु भएको छ। उता भारतमा जारी दोस्रो लहरको कोरोना भाइरस निकै घातक रहेको र भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढ़ी संख्यामा कोरोना संक्रमितको मृत्यु भएको हुन सक्ने अन्तर्राष्ट्रिय विज्ञहरूले औल्याएका छन्। कोरोना भाइरस महामारीले आक्रान्त पारेको भारतमा 8,000 भन्दा बढ़ी मानिसमा कालो ढुसी देखा परिरहेको बेला अर्को पहेँलो ढुसी समेत देखा पर्न थालेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। स्वास्थ्य सामग्रीको सरसफाईमा ध्यान नदिएका कारण कालो र सेतो ढुसीका बिरामीहरू बढ़ेको बताइएको छ भने पहेँलो ढुसी सबैभन्दा खतरनाक साबित भएको विज्ञहरूले औल्याएका छन्। पहेँलो ढुसीको बिरामीमा आन्तरिक समस्या देखिने र अंगहरूले काम नगर्ने अवस्था आउने पनि चिकित्सकहरूले बताएका छन्। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले कोरोना महामारीसँग लड्न युद्ध नीति अपनाउनु पर्ने आवश्यकता उल्याउनु भएको छ। विश्व स्वास्थ्य संगठनको वार्षिक भेलालाई सम्बोधन गर्नुहुँदै महासचिव गुटेरसले विश्व कोविड विरूद्धको युद्धमा लड़िरहेकाले यतिखेर युद्ध नीति अपनाउन सबै देशहरूलाई आह्वान गर्नुभयो। मलेसियाको राजधानी क्वालालम्पुरमा एउटा रेल दुर्घटना हुँदा 200 भन्दा बढ़ी मानिस घाइते भएका छन्। 213 जना यात्रु बोकेको मेट्रो रेलले विपरीत दिशाबाट आइरहेको खाली रेललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको मलेसियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। घाइतेहरूमध्ये 47 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले 12 अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि 8,10,00,000 रूपियाँको सहमति दिएको छ। पछिल्लो 2 साता यता मात्र देशका विभिन्न अस्पतालका लागि 5 अर्ब रूपियाँ भन्दा बढ़ीको सहमति दिइसकिएको अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव महेश आचार्यले जानकारी दिनुभयो। मन्त्रालयले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई 80 लाख, जिल्ला अस्पताल चौतारालाई 75 लाख, जिल्ला अस्पताल दैलेखलाई 75 लाख, जिल्ला अस्पताल धनकोटालाई 75 लाख, जिल्ला अस्पताल जलेश्वरलाई 75 लाख, जिल्ला अस्पताल इलामलाई 75 लाख रूपियाँको सहमति दिएको छ। यसैगरी जिल्ला अस्पताल सङ्खुवासभालाई 80 लाख, रामेछाप अस्पतालका लागि 75 लाख, चौरजहारी अस्पताल रूकुम पश्चिमका लागि 75 लाख, टीकापुर अस्पताल कैलालीका लागि 75 लाख, ओखलढुङ्गा अस्पतालका लागि 25 लाख र ब्यास अस्पतालका लागि 25 लाख रूपियाँको सहमति दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोविड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिँदै आएको छ। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा 32.19% निर्यातमा वृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो 11 वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2077 1978 को साउनदेखि वैशाखसम्मको तथ्याङ्क अनुसार यस अवधिमा 1,08,47 करोड़ रूपियाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। गत वर्षको सोही अवधिमा 82,06,46,00,000 बराबरको वस्तु निर्यात भएको थियो। यसै गरी 10 महिनाको अवधिमा 12,54,11 करोड़ रूपियाँ बराबरको विदेशी वस्तुको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 22.34% आयातमा वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 10,25,13,77,00,000 बराबरको वस्तु तथा सेवा आयात भएको थियो। सोमबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ। सोमबार 13,17,00,000 रूपियाँको शेयर किनबेच भएको छ, जुन रकम अहिलेसम्मकै उच्च हो। कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक पनि उच्च अंकमा पुगेको छ। 3 अंकले बढेर परिसूचक 2,823 अंकमा कायम भएको छ।
आर्थिक समाचारका साथमा अच्युत अर्याल, अब खेल समाचार।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको एक दिवसीय वरितामा नेपाल यथावत रहेको छ। आईसीसीले अपडेट गरेको पछिल्लो वरितामा नेपाल यथावत रहेको हो। नयाँ वरितामा नेपाल 16 स्थानमा रहेको छ। अघिल्लो वरितामा नेपाल 16 स्थानमा रहेको थियो। टी20 वरितामा नेपाल 13 स्थानमा रहेको छ। घरेलु मैदानमा भएको विश्व क्रिकेट लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन। ओमन र अमेरिकासँग भएको सिरिजमा नेपालले 4 खेलमा 2 जित निकालेको थियो। नेपाल ओमनसँगको 2 खेलमा पराजित हुँदा अमेरिकासँगको 2 खेलमा विजयी भएको थियो। एक दिवसीयमा नेपालभन्दा तल नामिबिया, युएई, अमेरिका र पुगुवा न्युगिनी रहेका छन्। वरिताको शीर्ष स्थानमा न्यूजील्याण्ड, दोस्रोमा अस्ट्रेलिया र तेस्रोमा भारत रहेका छन्। चौथोमा इंग्ल्याण्ड र 5 स्थानमा दक्षिण अफ्रिका रहेका छन्। पेरिस सेन्ट जर्मेन पीएससीका स्ट्राइकर किलियन एम्बापे फ्रेन्च लीग 1 फुटबलको गोल्डन बुट अवार्ड जितेका छन्। लीग 1 फुटबलमा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै एम्बापेले गोल्डन बुट अवार्ड जितेका हुन्। एम्बापेले लियोनका मेफिप डिबलाई पछि पार्दै यस अवार्ड जितेका हुन्। एम्बापेले यस सिजन 30 खेलमा 27 गोल गरे। डिफले 20 गोल गरे। एम्बापेले लगातार तेस्रो वर्ष गोल्डन बुट अवार्ड हात पारेका हुन्।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलिरही प्रदेश 1, प्रदेश नम्बर 2, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाड़ी भूभागहरूमा 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 32.7 डिग्री सेल्सियस, त्यसै गरी न्यूनतम तापक्रम 18.7 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पार्टी हित विपरीत क्रियाकलाप गरेको भन्दै सत्तारूढ़ नेकपा एमालेद्वारा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनालसहित 11 जनालाई पार्टी सदस्यबाटै निष्कासन। विघटित प्रतिनिधि सभाका 146 जना सदस्यद्वारा सर्वोच्च अदालतमा संसद पुनस्थापना तथा कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता। गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धिको स्मरण हुने गरी गणतन्त्र दिवस मनाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। हिजो देशभर 7,000 बढ़ी कोरोना संक्रमित थपिए, करिब त्यत्तिकै संख्यामा संक्रमित कोरोना मुक्त। खोप ल्याउन विभिन्न मुलुकमा पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीद्वारा जानकारी। र भारतमा दैनिक कोरोना संक्रमित थपिने दर निकै घट्यो, दैनिक संख्या पनि घट्दै। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।